कितनी बड़ी दौलत है ईमान की जो अल्लाह तबारक व ताला ने हमें दी है। हकीम बिन हिजाम रदी अल्लाह ताला नो बाद में सहाबी बन गए, ईमान ले आए। इनके बारे में तारीखी रिवायतों से पता चलता है कि हजरत हकीम बिन हिजाम रदी अल्लाह ताला नो जब ईमान नहीं लाए थे, हर साल 100 ऊंट को ज़बह करते, गरीबों को खिलाते और 100 गुलामों को आजाद किया करते थे। बहुत बड़ी बात थी, 100 गुलाम्स को जो बेचारे स्लेवरी की जिंदगी गुजारते थे उन्हें खरीद खरीद कर आजाद करते, लेकिन ईमान नहीं लाए थे। बाद में जब ईमान लेकर आए, जनाब नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में हजरत हकीम बिन निजाम रदी अल्लाह ताला नु खुद पहुंचे और अर्ज किया, या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम, जब मैं ईमान नहीं लाया था मैं 100 ऊंटों को ज़बह करके गोश्त तकसीम करता, 100 गुलामों को हर साल आजाद करता, क्या उन नेकियों का मुझे आखिरत में बदला मिलेगा? अल्लाह के नबी अलैहि सलाम ने कितना प्यारा जवाब दिया, फरमाया अस्लमता अलामा असलफता मिनल खैर। मिश्कात शरीफ की रिवायत, अल्लाह के नबी अलैहि सलाम ने फरमाया अस्लमता अलामा असलफता मिनल खैर। अरे हकीम बिन निजाम, तुम इनाम की बात करते हो, क्या ये इनाम कम है कि इन नेकियों की वजह से अल्लाह ने तुम्हें ईमान की दौलत से नवाज दिया? इससे बढ़कर तुम्हें इनाम क्या चाहिए? जितने खैर के काम किए थे अल्लाह को इतना प्यार आ गया, अल्लाह ने तुम्हें ईमान की दौलत दे दी, इससे बढ़कर और इनाम क्या चाहिए? तो ये अल्लाह तबारक व ताला का मामला है कि इन लोगों ने खैरात भी की, अल्लाह के रास्ते में भी लुटाया, ये सब नेकियां किया करते थे, लेकिन सबसे बड़ी कमी ये थी कि एक अल्लाह के अलावा इन्होंने कई माबूद बना लिए थे। एक और काफिर का जिक्र आता है, मुशरिक का, आस इब्ने वाइल, बहुत बड़ा काफिर मुशरिक था, जिंदगी भर मुखालफत करता रहा, इसकी मौत का वक्त आया। दो बेटे थे इसके, हिशाम बिन आस और अम्र बिन आस। इन दोनों बेटों को बुलाया और बुलाकर ये कहा कि देखो बेटों, मैंने जिंदगी में खूब कमाया और बहुत सारी दौलत तुम्हें देकर जा रहा हूं और मुझसे गुनाह भी हो गए, कहीं मेरी पकड़ ना हो जाए, इसलिए मेरे बेटो तुम दोनों से मैं ये वसीयत करता हूँ कि जो माल तुम्हें मिला है उसमें से 50 गुलाम ए अम्र तुम आजाद कर देना और 50 गुलाम ए हिशाम तुम आजाद कर देना। दोनों औलाद को ये कहा, मेरी तरफ से 50 गुलाम तुम आजाद करना, 50 गुलाम तुम आजाद करना, 100 गुलाम दोनों मिलकर आजाद कर देना, ताकि मेरा मामला आखिरत में बन जाए, वरना पता नहीं क्या मामला होगा। ये वसीयत करके उसका इंतकाल हो गया। इसका इंतकाल हुआ, दो बेटे थे, हिशाम बिन आस और अम्र बिन आस। हिशाम बिन आस ईमान नहीं लाए थे और हजरत अम्र इब्ने आस रदी अल्लाह ताला नो ईमान वाले थे। जैसे ही इंतकाल हुआ, वो बेटा जो ईमान नहीं लाया था, फौरन उसने 50 गुलामों को अपने बाप की आखिरत में कामयाबी के लिए उसने आजाद कर दिया। दूसरे बेटे हजरत अम्र इब्ने आस रदी अल्लाहु ताला अन्हो, इन्होंने सोचा मेरे बाप की वसीयत मैं भी आजाद करूंगा, लेकिन मैंने तो ईमान कबूल किया है, क्यों न पहले जाकर जनाब नबी करीम सल्लल्लाहु अलैहि वसल्लम से मसला पूछ लो। ये जल्दी जल्दी अल्लाह के नबी अलैहि सलाम के पास आए, पूरा वाकया बयान किया कि अब्बा जान शिर्क की हालत में गए, ईमान नहीं कबूल किया, मुझे 50 गुलाम को आजाद करने के लिए कहा है ताकि उनके लिए सहूलत हो जाए। अल्लाह के नबी अलैहि सलाम, आप क्या फरमाते हो? मेरे भाइयों, ये भी मिश्कात शरीफ की रिवायत, जनाब नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का जवाब सुनिए। अल्लाह के नबी अलैहि सलाम ने फरमाया, अरे अम्र, 50 गुलाम तो बहुत कम है, कसम खुदाए पाक की, अगर तुम दुनिया भर की दौलत को भी तुम्हारे बाप के नाम पर खैरात कर दो, चूंकि तुम्हारा बाप बगैर ईमान के गया है, एक सेकंड के लिए भी उससे आजाब को नहीं हटाया जाएगा। ایک سیکنڈ کے لیے بھی اللہ تبارک و تعالی اس کے عذاب کو نہیں ہٹائے گا اس بنا پر کہ وہ ایمان کے بغیر گیا. ایمان اتنی بڑی دولت ہے جو اللہ تبارک و تعالی نے ہمیں نصیب فرمائے. اور میرے بھائیوں سوچو, کوئی دعا مانگی تھی ہم نے پیدا ہونے سے پہلے کہ اللہ مسلمان بنانا, اللہ ایمان والا بنانا. ارے یہ تو اللہ کا کرم ہے کہ اللہ نے اس گھر میں پیدا کر دیا جس گھر میں لا الہ الا اللہ محمد الرسول اللہ صلی اللہ علیہ وسلم کی آواز گونج رہی تھی. ہمارے باپ دادا نے کلمہ پڑھا تھا, وہی کلمہ ہمیں انہوں نے پڑھا دیا, ہم نے کلمہ پڑھ لیا, بچپن سے ایمان والے گھر میں پرورش ہوئی, الحمدللہ آج ہم ایمان والے ہیں. لیکن چونکہ نسلن بعد نسلن اور وراثتن بعد وراثتن یہ ایمان کی دولت ہمیں ملی ہے, اس بنا پر اس کی اہمیت کا اندازہ نہیں. وہ لوگ جو ایمان کو بائی چوائس قبول کرتے ہیں, جنہوں نے اسلام کو سٹڈی کیا, انہوں نے ایمان کو قبول کیا, آپ ان کی زندگیاں دیکھیے, اس سے کہ وہ سمجھتے ہیں ایک بہت بڑی دولت تھی جو میرے گھر میں نہیں تھی, اللہ نے اپنی توفیق سے مجھے اس دولت سے نواز دیا, اس کی قیمت بھی ان لوگوں کی نگاہ میں ہوتی ہے. اللہ نے جو ایمان دیا ہے اللہ ہمیں اس کی قدردانی نصیب فرمائے. ورنہ یہ مشرکین مکہ کتنی ساری عبادت کیا کرتے تھے, عبادت ہی نہیں, تاریخ تو یہاں تک بتاتی ہے وہ کتنے گناہوں سے بھی بچتے تھے, گناہ کو گناہ سمجھتے تھے. اگرچہ مشرک تھے, کافر تھے, لیکن پاکی اور ناپاکی کا تصور ان کے ذہن میں اس وقت بھی تھا. جب یہ غزوہ بدر کا موقع آیا, مسلمانوں کو فتح نصیب ہوئی اور کافروں کو شکست ہوئی, ابو سفیان جو بعد میں چل کر ایمان لے آئے, اس وقت ایمان نہیں لائے تھے, کافروں کی جماعت میں تھے. ابو سفیان نے جب شکست ہوئی ہے اتنا افسوس ہوا اسے, اتنا افسوس ہوا کہ ابو سفیان نے یہ قسم کھائی کہ مسلمانوں نے آج ہمیں شکست دی ہے, آئندہ جب تک ہم مسلمانوں سے ریونج نہ لے لے, بدلہ نہ لے لے, اس دن تک میں کبھی بھی پاکی کا غسل نہیں کروں گا. گویا تصور تھا دماغ میں کہ ناپاکی اور پاکی ہوا کرتی ہے, پاکی کا غسل کیا جاتا ہے. اللہ نے بعد میں ہدایت دے دی, ورنہ اس کا تصور ان کے ذہنوں میں تھا. فتح مکہ کا وقت آیا, سارے لوگ ایمان لا رہے ہیں, وہ ہندہ ابو سفیان کی بیوی جس نے حضرت حمزہ رضی اللہ تعالیٰ عنہ کا کلیجہ چبایا تھا, اس نے بھی ایمان قبول کر لیا. جب وہ آئی ہے, قرآن کہتا ہے کہ اس زمانے میں جب لوگ ایمان لاتے تھے ان سے بیعت لی جاتی تھی کہ میں یہ نہیں کروں گی, میں وہ نہیں کروں گا. چنانچہ ہندا کو بٹھایا گیا, کہا چلو بیعت کرو, یہ کہو میں ایک اللہ کو مانوں گی, اس نے کہا, کہو میں شرک نہیں کروں گی, اس نے کہا, کہا کہو کہ میں کسی کو قتل نہیں کروں گی, ہندا نے اس کا بھی اقرار کیا, کہا کہ کہو میں چوری نہیں کروں گی, ہندا نے اس کا بھی اقرار کیا, پھر کہا کہ کہو میں زنا نہیں کروں گی, میں بدکاری میں مبتلا نہیں ہوں گی. تاریخ بیان کرتی ہے یہ جملہ جب ہندا کو کہا گیا, ہندا نے جواب یہ دیا کہ ارے وہ بدکاری اس حالت میں جب میں مشرکہ تھی, کافرہ تھی, تب بھی میں اتنی شریف عورت تھی کہ میں نے اس چیز کو کبھی پسند نہیں کیا, تو کیا ایمان لانے کے بعد میں یہ کام کروں گی. یہ بتاتی ہے باتیں کہ ان کے ذہن میں گناہ کو وہ گناہ سمجھتے تھے, نیکی کو نیکی سمجھتے تھے, ان سب کاموں کو کرتے تھے. لیکن قرآن کا اعلان ہے, قرآن اناؤنس کرتا ہے کہ نہیں, وہ مشرک ہے, وہ کافر ہے, وہ جہنمی ہے, ان پر اللہ کا عذاب ہوگا, اللہ ان سے ناراض ہے. ختم اللہ علی قلوبہم وعلی سمعہم وعلی ابصارہم غشاوا, کتنے سخت الفاظ میں قرآن کریم نے ان کی تردید کی اور سختی سے کہا کہ یہ لوگ سب کے سب مستحق کے عذاب ہے, صرف اس وجہ سے کہ انہوں نے ایک خدا کو نہیں مانا, خدا کے ساتھ میں کئی معبودوں کو مانا اور اللہ تبارک و تعالی کو یہ پسند نہیں تھا. خدا اس کو برداشت ہی نہیں کر سکتا کہ میری عبادت کے اندر, میری ربوبیت میں کسی اور کو شریک کیا جائے. اس بنا پر اللہ نے ان لوگوں کو مشرک اور کافر کہا. اور یہاں تک کہ جب کسی نبی نے